नमस्कार, रेडियो कार्यक्रम कृषकसँग कृषि मन्त्रीमा हार्दिक स्वागत छ। म हुँ दिपेन्द्र ओली। कार्यक्रम कृषकसँग कृषि मन्त्री हरेक महिनाको अन्तिम दिन जागरण एफएम सुर्खेतको उत्पादनमा कर्णाली प्रदेशका 10 वटै जिल्लाका विभिन्न सामुदायिक रेडियोहरूबाट प्रसारण हुने गर्छ। कार्यक्रमलाई जागरणको अनलाइन जागरण.com र फेसबुक पेज facebook.com/जागरण नेटवर्क तथा विभिन्न रेडियोका अनलाइनहरूबाट पनि सुन्न सक्नुहुन्छ। आज पनि फागुन महिनाको अन्तिम दिन 30 गते कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। हामी उहाँसँग उहाँको जिम्मेवारीमा रहेका भूमि व्यवस्था, कृषि, कृषिभित्र पशुपालन र खेतीपाती अनि सहकारीका सन्दर्भमा समेत कुराकानी गर्नेछौ। हामीले मात्र होइन, रेडियो सुन्नुभएका तपाईँले पनि उहाँसँग सिधा कुरा गर्न सक्नुहुनेछ। त्यसका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ। फोन नम्बर हो 083-524-342। हामी अनुरोध गर्छौं कि कार्यक्रमको अवधिभर रेडियो कार्यक्रम सुनेर साथ दिनुहोला अनि मन्त्रीज्यूसँग केही चासो, गुनासो वा प्रश्न भएमा फोन पनि गर्नुहोला। हामी फोन नम्बर फेरि भन्दैछौ तपाईँका लागि 083-524-342। सर्वप्रथम उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौ। स्वागत छ मन्त्रीज्यू। हिजो आज केमा व्यस्त हुनुहुन्छ?
अब नयाँ कार्यक्रमको लागि पनि कार्यान्वयन, एकातिर कार्यान्वयनको चटारो छ, अर्कोतिर अब आगामी कार्यक्रमको लागि पनि छलफल चलाउनु पर्नेछ, सल्लाह सुझाव लिनु छ स्थानीय सरकारसँग, त्यसपछि सरकारवालाहरूसँग, र हामीले यो दुईटा कामलाई सँगसँगै अगाडि बढाइरहेका छौँ, त्यसमा हामी व्यस्त छौँ।
अब तपाईँलाई सरकार, तपाईँ एउटा सरकारको प्रवक्ता पनि हो, समग्र सरकारको कामका बारेमा नसोधेर मन्त्रालयको बारेमा मात्रै सोद्धाखेरि वाञ्छित नहोला, के गर्दैछ कर्णाली प्रदेश सरकार?
कर्णाली प्रदेश सरकार अहिले बजेट कार्यान्वयनको समग्र प्रक्रियामा अगाडि बढिरहेको छ।
हजुर।
अब तेस्रो चौमासिकको सुरुवात भएको कारणले, तेस्रो चौमासिक भनेको अब भोलिदेखि तेस्रो चौमासिक सुरु हुन्छ।
हजुर।
त्यसो हुँदाखेरि हामी यो तेस्रो चौमासिकको समयलाई योजना निर्माणका निम्ति,
हजुर,
बजेट निर्माणका लागि अब योजना त तर्जुमा गर्नु पर्यो। त्यसो हुँदाखेरि अब योजना आयो तुरुन्तै, यो चैत्रदेखि, चैत्रको 6 गतेदेखि नै योजना निर्माणका लागि सल्लाह सुझावका निम्ति जिल्लाहरूमा जाँदैछ। हामी पनि सबै मन्त्रालय, विषयगत मन्त्रालयहरू पनि त्यो सल्लाह सुझाव लिन, सम्बन्धित सरकारवालासँग छलफल चलाउन, स्थानीय सरकारसँग हाम्रा कुराहरूलाई कसरी वैज्ञानिक र व्यवहारिक गराउन सकिन्छ भनेर योजना निर्माणको तयारीमा पनि हामी लागिरहेका छौँ।
जस्तो अब तेस्रो चौमासिकसम्म आइपुग्दा है, याभन्दा पहिलाको समीक्षा गर्दाखेरि सरकारले गरिरहेका काममा तपाईँको चाहिँ समीक्षा गर्दा, विगत र अहिलेमा तुलना गर्दा के भन्नुहुन्छ?
पहिले हामी गत वर्ष हामी बजेट कार्यान्वयनका सन्दर्भमा अङ्कका हिसाबले हामी पछि नै पर्यौँ अरू प्रदेशको तुलनामा। तैपनि हामी, हाम्रो उद्देश्य के थियो भन्नु होला भने, बजेट खर्च हुनु आफैमा प्रगति हुन सक्दैन, बजेटको प्रभावकारिता कति रहन्छ भन्ने कुराले त्यसको मतलब सफलता या असफलताको निर्धारण गर्ने भएको कारणले, हामीले बजेट भएको जति कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने कुरामा जोड गर्यौँ, जसका कारणले हामीले अलिक कडा पनि गर्यौँ भुक्तानी गर्ने कुरामा, फिल्डमा नहेरिकन भुक्तानी नगर्ने कुराहरू गर्यौँ। इभन यति गर्दा गर्दै पनि हामीसँग जनशक्तिको अभावका कारणले हामी गाउँ गाउँमा पुग्न सक्ने अवस्था सबैतिर रहेन, केही समस्याहरू रहे, केही मतलब अनियमितताको कुराहरू पनि आइरहेछन्, त्यो स्वाभाविक छन्, एकैचोटि हल हुने कुरा पनि होइन। हामीसँग जनशक्ति सबै गाउँ गाउँमा टोल टोलमा जान सक्ने समस्या पनि छ जनशक्तिको कारणले, तैपनि हामीले मेहनत गर्यौँ र जसका कारणले वित्तीय प्रगति कम भए पनि भौतिक प्रगति धेरै भएको गत वर्ष। अहिले हामी पहिलो चौमासिक, यो वर्ष चालु वर्षको पहिलो चौमासिक हाम्रो ओएनएममा कर्मचारी संरचना निर्माणमै हामी बढी लाग्यौँ, र इन्ट्री सिस्टमले पनि हामीलाई ढिला गरायो। पहिलो चौमासिक त हाम्रो त्यसमै गयो, र अब दोस्रो चौमासिकदेखि बजेट कार्यान्वयनको सुरुवात गरेका छौँ, जसका कारणले अरू प्रदेशको भन्दा तुलनात्मक हिसाबले अहिले पनि वित्तीय प्रगति कम देखिन्छ। तर हामीले यो तेस्रो चौमासिकको अन्तिमतिर आउँदा कर्मशः एकैचोटि असारमा खर्च गर्ने होइन कि कर्मशः अब हरेक महिना महिनामा हामीले प्रगतिलाई बढाउनु पर्छ है भनेर लागिरहेका छौँ। गत वर्षभन्दा अहिले प्रगति हाम्रो राम्रो हुन्छ, वित्तीय प्रगति मात्रै होइन भौतिक प्रगति पनि राम्रो हुन्छ। इभन अरू प्रदेशका तुलनामा हामी धेरै माथि गइहाल्छौँ भन्न सक, किनभने यहाँलाई थाहा छ कर्णाली प्रदेशमा कर्मचारी समायोजनमा आएन, रोज्न मानेन। अहिले हामीले अब एउटा के अरे कर्णाली विशेष भत्ता भनेर कर्मचारीका निम्ति त्यो व्यवस्था
गरेर
प्रोत्साहन भत्ता भनेपछि हामीले त्यसले कर्मचारीलाई अलिकति आकर्षण गरेको छ। अब आउने चाहना बढेको छ र हामीले पछिल्लो चरणमा यहाँलाई थाहा छ प्राविधिक जनशक्ति करार सेवा करारबाट हामीले फुलफिल गरेका छौँ। अब जनशक्तिको पनि कर्मशः हामीले फुलफिल गर्दैछौँ। अब हामी अबको वर्षदेखि अब गति पगड्ने कुराहरूको निश्चितै छ, अप्ठ्यारा कुराहरू सकिसक्यौँ, यो त आधार बनाउने बेला पनि त भयो त।
कतिपयले चाहिँ बजेट खर्च हुन सकेन र कर्णाली सरकार चाहिँ काम गर्न सक्षम हुन सकेन भन्ने खालको गुनासोहरू गर्ने गरेका छन्। यसलाई त्यसो भए वित्तीय प्रगतिसँग मात्रै नजोडौँ, भौतिक प्रगति र अन्य प्रगतिमा पनि जोडौँ भन्न खोज्नुभयो। ठिक छ, अब यो कर्मचारी अभावको सन्दर्भ पनि जोडियो। यो सन्दर्भमा चाहिँ कर्णाली प्रदेशमा प्रदेश लोकसेवा आयोग बनाउने कुरा पनि उठ्या थियो, यो चाहिँ के भएर अड्क्या छ अथवा कहाँनिर अल्झ्या हो?
लोकसेवा आयोगको कुरा हामी बनाउँथ्यौँ, बनाउँछौँ पनि, त्यो लोकसेवा आयोग बनाउन हामीलाई गाह्रो छैन। समस्या कहाँनिर छ भन्नुहुन्छ भने लोकसेवा आयोगले काम गर्नका निम्ति निजामती कर्मचारी ऐन बन्नुपर्छ, सङ्घीय सरकारले निजामती कर्मचारी ऐन नटुङ्ग्याएको कारणले हामीले प्रदेशले निजामती कर्मचारी ऐन बनाउन सक्ने अवस्था छैन। निजामती कर्मचारी ऐन पास नगरिकन प्रदेश सरकारले लोकसेवा आयोग बनाए पनि त्यो कामकाजी हुन सक्दैन, त्यस कारणले हामीले ढिला गरिरहेका छौँ। बनाएर मात्रै बसाउने तर काम नगर्नुभन्दा एकैचोटि निर्वाचन के अरे निजामती कर्मचारी ऐन पास माथिबाट भयो भने तुरन्त हामीले त ड्राफ्ट गरेर बसेका छौँ यहाँको निजामती कर्मचारी ऐन, तर हामीले त्यसलाई पास नगरिकन अगाडि बढ्न सकिँदैन कामकाज
सरकारलाई कुरिरहनु भएको छ।
हो,
तपाईँ सुन्दै हुनुहुन्छ जागरण एफएम सुर्खेतको उत्पादनमा कर्णाली प्रदेशका दसवटै जिल्लाका विभिन्न रेडियो स्टेशनबाट रेडियो कार्यक्रम कृषक संघ कृषि मन्त्री र म प्रस्तुता दिपेन्द्र ओली छु। कार्यक्रममा कुराकानीका लागि कर्णाली प्रदेश सरकारका प्रवक्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी हुनुहुन्छ। तपाईँ फोन गर्न सक्नुहुन्छ 083-5342-42 र यसबेला फोनमा सम्पर्कमा हुनुहुन्छ, हामी उहाँसँग कुरा गर्छौँ। हेलो,
नमस्कार हजुर, परिचय भन्नु पर्यो हजुर।
म दीपक केसी बिनापानौ सुर्खेतबाट सारिनचोकबाट हैन
हजुर।
नमस्ते गर्नुहुन्छ?
नमस्ते।
मैले प्रश्न मन्त्रीज्यूलाई के राख्न सकेको भने
हजुर
अहिले प्रदेश सरकारले 7% मा ब्याज दरमा ऋण दिदैछ, सहुलियत ब्याज दिदैछ भन्ने सुनेको छु मैले, हैन
हजुर हजुर।
अनि मेरो समस्या चाहिँ के छ भने मसँग आफूसँग आफ्नो नाममा जग्गा छैन, बुवाको नाममा जग्गा छ होइन
हजुर हजुर।
त्यो जग्गा पनि हाम्रो धितो राख्न सकिने खालको जग्गा छ, मालपोतमा पिरो नचलेको अवस्थामा छ होइन
हजुर हजुर।
त्यसो भए मैले व्यवसाय गर्न खोज्ने ठुलो चाहना छ, त्यसको लागि प्रदेश सरकारले चाहिँ कतैबाट ऋण उपलब्ध गराउन सक्छ कि सक्दैन भन्ने विषय चाहिँ जिज्ञासा राख्न चाहन्छु मन्त्री।
तपाईँ रेडियो सुन्दै हुनुहुन्छ?
हजुर हजुर।
रेडियो सुन्दै हुनुहुन्छ भने यो जिज्ञासा मन्त्रीज्यूले समाधान गर्नुहुन्छ, रेडियो सुन्नुहोस् है। हस्, धन्यवाद तपाईँको सहभागिताको लागि, नमस्कार।
भाइ दीपकले जुन प्रश्न राख्नुभएको छ नितान्त यो भाइ दीपकले राखे पनि आज कर्णालीका युवाहरू र नेपाली युवाहरूको भावना समेटेर उहाँले यो कुरा राख्नुभएको छ, त्यो प्रतित्व गरेर राख्नुभएको छ। भाइ दीपकलाई म धन्यवाद दिन चाहन्छु, उहाँको चासो कृषि उत्पादनका माध्यमबाट केही गरौँ भन्ने जो भावना छ म त्यसलाई स्वागत गर्छु, सम्मान गर्छु। र भाइ दीपकका निम्ति, भाइ दीपक जस्ता मान्छेहरूका निम्ति काम गर्ने चाहना छ, बैङ्कमा धितो राख्नका निम्ति लाल पूर्जा छैन, लाल पूर्जाको अभाव छ। सुर्खेत त यस्तो जिल्ला हो, यहाँ अधिकांश जमिन लाल पूर्जा नपाएको अवस्थामा छ कृषकहरूले या मतलब जनताहरूले, त्यो अवस्थाको कारणले यस्ता ठाउँका समस्याहरू समाधान गर्न कतिपयमा लाल पूर्जा यहाँ लाल पूर्जा नपाएको समस्या छ, धितो राख्ने समस्या छ भने अरू जिल्लाहरूमा त गरिब भएर लाल पूर्जा नहुने अवस्था पनि त छ कतिपय ठाउँमा। त्यस्ता युवाहरूका निम्ति, त्यस्ता काम गर्ने उद्यमीहरूका निम्ति सफ्ट लोनको कार्यक्रम प्रदेश सरकारले अगाडि बढाएको छ, तर कार्यविधिबाट अगाडि बढाउन नसकिने भन्ने कुरा भइसकेपछि अहिले कानुन बनाएर कोष खडा गर्नुपर्ने कारणले कानून बनाएर अगाडि बढ्नुपर्छ भनेपछि हाम्रो मन्त्रालयले अहिले कानून ड्राफ्ट सकिसकेको छ। अब तुरुन्तै कानून सदनमा जान्छ। कानून पास हुन बित्तिकै सफ्ट लोन यहाँहरू जस्ता मान्छेहरूका निम्ति सामूहिक जमानीमा बसेर त्यसपछि या तपाईँले व्यवसाय प्रमाणपत्र छ नि त्यो प्रमाणपत्रका आधारमा पनि हामीले के गर्छौँ भन्नुहुन्छ नि युवाहरूलाई विदेशबाट फर्केका युवा यहीँका युवाहरू यहीँ केही गर्न चाहने उद्यमहरूका निम्ति सफ्ट लोन 15 लाखसम्म सफ्ट लोन दिने गरी हामीले कानूनको ड्राफ्ट गरेका छौँ। त्यो कानून पास हुन बित्तिकै यो त सरकार आफैले दिने ऋण हो। यो एउटा कुरा बुझ्न जरुरी के छ भन्नुहुन्छ भने सफ्ट लोन र ब्याज अनुदानको फरक बुझ्न जरुरी छ। सफ्ट लोन भनेको सरकार आफैले सहुलियत ऋण प्रवाह गर्ने कुरा हो, सरकारको आफैले विधि बनाउने कुरा हो। जुन जस्तो ब्याज अनुदानको कुरा किन बैंकले आफ्नो सिस्टममा दिने ऋणमा हामीले ब्याज अनुदान दिने त्यो भनेको बैंकमा पहुँच हुनेहरूका निम्ति
हो।
त्यो हामी 1 करोडसम्म दिन सक्ने, 1 करोडसम्म कसैले लियो कुनै व्यवसाय गर्नका लागि कुनै कृषि उद्यमीले लियो भने 7% ब्याज हामीले दिने हो, अनुदान दिने हो।
बैंकमा पहुँच नहुनेहरूका लागि
बैंकमा पहुँच नहुनेहरूका निम्ति त्यो साँच्चीकै निम्न मध्यम र मध्यम वर्गका निम्ति हो भन्छु मैले। निम्न मध्यम र मध्यम वर्गका हामी जस्ता मान्छेहरूका निम्ति युवाहरूका निम्ति त्यसले के गर्छ भन्नुहुन्छ भने अब सिधै सरकारको ऋण सरकारको आफ्नो पैसा भएको कारणले आफ्नो मापदण्डमा उसले ऋण पर्छ।
उहाँले जुन जिज्ञासा राख्नुभयो उहाँको मात्रै नभएर अरूको पनि हुनसक्छ। यो कानून ड्राफ्ट भइसकेका कुरा छ होइन, कति समय जति लाग्ला यो चाहिँ प्रोसेसमा जाँदा कानून पुरै पूर्णता पाउनलाई?
यो वर्ष हामीले कानून पास गरेर कार्यान्वयन सुरु गर्यौँ भने पनि ठुलो उपलब्धि हुन्छ। त्यसो हुँदाखेरि यो वर्ष हामीले कानून पास गरेर सुरु चाहिँ गर्छौँ। सुरु गर्न सक्यो भने अब सधैँलाई भयो, कानून पास गरेर अगाडि बढ्यो भने कुनै पनि सरकारलाई चेन्ज सरकारै चेन्ज भएछ अरू कुनै सरकार 5 वर्षपछि पनि सरकार अर्को आयो भने पनि यो कानूनद्वारा बनेको सफ्ट लोनको काम अगाडि बढि नै रहन्छ। यस्ता युवाहरू उहाँहरू जस्ता दीपक केसी जस्ता युवाहरूको निम्ति 15 लाखसम्म हामीले दिन सक्यौँ भने पनि त त्यो हामी एकदमै न्यून ब्याज हुन्छ। त्यसमा 2% भन्दा बढी हुँदैन, 1% सकेसम्म 1.92% हामीले उहाँहरूको ब्याज लिने गरी त्यो किनभने सेवाको निम्ति पनि हामीले गर्नुपर्छ, ब्याङ्कलाई हामीले दिनुपर्छ पैसो त्यो सेवा चार्जका निम्ति सर्भिस चार्जका निम्ति पनि हामीले गर्नुपर्छ। त्यसैले गर्दा दीपक भाइहरूले उठाएको समस्या सफ्ट लोनद्वारा हल हुन्छ। ब्याङ्कमा पहुँच हुनेहरूका निम्ति ब्याज अनुदानद्वारा हामीले उहाँहरूको समस्या समाधान गर्छौँ।
अब यो चाहिँ प्रोसेसमा जाँदाखेरि अब ड्राफ्ट भइसकेका कुरालाई त भन्दा के फरक परेर त्यो चाहिँ कसरी प्रोसेसमा जान सक्छ एउटा कृषि गर्न चाहने युवा?
हामी कुनै बैङ्कसँग या वित्तीय सहकारीहरूसँग सम्झौता गर्छौँ, त्यो मार्फत हामी प्रवाह गर्छौँ त्यसलाई उसलाई त्यसले त्यो हाम्रो सेवा गरे बापत उसलाई सर्भिस चार्ज दिन्छौँ। हामीले हाम्रा कार्यालयहरूमा कृषि विकास कार्यालयहरूमा त्यसको कुनै माध्यम सम्पर्क गर्ने निवेदन दिने कृषि कार्यालयहरूमा डेस्क के अरे सम्पर्क डेस्क हामीले स्थापना गर्छौँ कृषि कार्यालयभित्र। हामीले सहजकर्ताको रूपमा पनि हामीले नियुक्ति गर्ने एक एकजना मान्छेलाई नियुक्ति गर्ने गरी पनि हामीले त्यो ड्राफ्ट गरिरहेका छौँ। त्यो छलफलमा अब के हुन्छ, पास कसरी गर्छौँ हामी अर्को कुरा भयो, सदनले कसरी पास गर्छ कसरी बुझ्छ त्यो अर्को कुरा भयो। तर हामीले अहिले के सोच बनाएका छौँ भने कृषि कार्यालयहरूमा सहजकर्ताको व्यवस्था गर्ने, त्यसले ब्याज अनुदानलाई पनि प्रभावकारी बनाउनका निम्ति सहयोग गर्ने र सफ्ट लोनको लागि अझ विशेष मद्दत गर्ने गरी हामी सहजकर्ताको व्यवस्था गर्छौँ। र कुनै ब्याङ्क या वित्तीय सहकारीहरू जिल्लाको सापेक्षतामा हामी उहाँहरूसँग सम्झौता गरेर उहाँहरूलाई जिम्मा लाएर सफ्ट लोनको कामलाई अगाडि बढाउँछौँ।
हुन्छ, अर्को साथी फोनमा सहभागी हुनुहुन्छ, हामी उहाँसँग पनि कुरा गर्छौँ। हेलो,
हजुर
नमस्कार। हजुर परिचय भन्नु पर्यो। मुगुबाट के नाम भन्नुभयो? अदान सिंह शाही। हजुर,
अनि हाम्रो मन्त्रीजीलाई एउटा सोध्न खोजे हौ सर।
हजुर हजुर, कुरा गर्न सक्नुहुन्छ।
मन्त्रीजी नमस्कार।
नमस्ते नमस्ते।
अनि हाम्रो कुरा के छ भनेपछि अब अहिले प्रणाली प्रदेशमा अब जस्तै यो के भन्छ अनुदानको कार्यक्रम अब जस्तै कृषकहरूलाई होइन सहयोग समर्थन अब यो 76 अब 77 बजेटहरू अब कस्तो के छ अनि हामीले त केही थाहै पाएनौँ। अब त्यो भएर अब त्यसको लागि अब हामीहरू अब यता किसान गाई पालिरहेछौँ होइन, अनि हाम्रो गाईको बारेमा अब जस्तै गाई थप्नु पर्ने विचार थियो त्यसको लागि केही सहयोग समर्थन जस्तै अनुदान अब कहिले के हुन्छ कहाँ हुन्छ कस्तो छ के छ हामीले त केही।
हजुरले गाई कतिवटा पाल्नु भएको छ?
अहिले हामीसँग चारवटा गाई थियो, पाँचवटा गाई थियो, अनि पाँचवटामा अब एउटा मरिसक्यो भने चारवटा छ, त्यही भएर अनि अहिले अझै अब दुध कम भयो बजारमा, अब बजारमा दुध बढाउनलाई अब व्यवसाय गर्ने मान्छेलाई जहाँ गर्द थियो अब आर्थिक छैन, अनि के गर्ने, त्यही भएर अहिले सोध्न खोजेको।
अदनजी
हजुर,
तपाईँ अहिले के रेडियो सुन्दै हुनुहुन्छ नि त्यहाँ?
हजुर सर,
फोनमा भन्दा रेडियोमै सुन्नुहोस्, अब मन्त्रीज्यूले कुरा गर्दै हुनुहुन्छ है। हुन्छ,
अदान सिंह साईले मुगुबाट किसानहरूका निम्ति काम गर्नेहरूका निम्ति के कार्यक्रम छ, कृषिको बजेट कस्तो छ, अनुदानको कार्यक्रम कस्तो छ भन्ने जिज्ञासा राख्नुभएको थियो, त्यसको लागि म धन्यवाद दिन चाहन्छु। यसले अरूलाई पनि प्रश्न पार्ने अवसर दिन्छ। हामीले खास गरी कृषिमा कस्तो खालको नीति लिएका छौँ भन्नु होला भने, अनुदानको नीति गत सालहरूमा या पहिल्यैदेखि एउटा संस्कार र संस्कृतिको रूपमा स्थापित भइसकेको कृषिको अनुदान बिचौल्याहरूलाई जाने
हो
र खास कृषकहरूले नपाउने जो समस्या हाम्रो विगतदेखिको समस्या थियो, त्यो समस्यालाई समाधान गर्न हामीले एकदमै ठुलो मेहनत गरेका छौँ, कोसिस गरेका छौँ र कर्णाली प्रदेश सरकारले कृषिमा चेन्ज ल्याउनुपर्छ, एक आधारभूत वर्गमा, आधारभूत कृषकमा कृषिको अनुदान लिने कार्यक्रम हुनुपर्छ भन्ने भइसकेपछि हामीले के गर्यौँ भन्नुहोला भने, लक्षित वर्गका लागि, लक्षित वर्ग जो गरिब छ, त्यो दलित पनि हुनसक्छ, गरिबमा साई पनि हुन्छ, ठकुरी पनि हुन्छ, छेत्री पनि हुन्छ, बाहुन पनि हुन्छ, विपन्न भन्नाले, विपन्न वर्ग लक्षित कार्यक्रमलाई विशेष ढङ्गले केन्द्रित गर्नुपर्छ। त्यहाँ निरपेक्ष रूपमा सोलो डोलो 50% अनुदान भनेर अहिले केन्द्रीय सरकारले 50% अनुदान भनेर ल्याएको छ, त्यो नीतिले गरिबलाई छुँदैन है भन्ने भएपछि हामीले त्यस्ता गरिबहरूका निम्ति गरिब लक्षित विशेष कार्यक्रम भनेर हामीले यो वर्ष 40 गाउँमा केन्द्रित गरेका छौँ, लक्षित वर्ग विशेष नमुना गाउँ भनेर, गत वर्ष किसान सरकार हातेमालो कार्यक्रम भनेर, किसान सरकार हातेमालो कार्यक्रमदेखि गत वर्ष एउटा दसवटा जिल्लाको 10 गरिब पालिका, गरिब पालिकाभित्र पनि गरिब वडा र गरिब वडाभित्र पनि गरिब टोलमा केन्द्रित गरेका छौँ त्यो कार्यक्रमलाई, त्यहाँ नमुना बनाउने, तिनीहरूको जीवनस्तर बदलेर मात्रै त्यो गाउँलाई हस्तान्तरण गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने हाम्रो विधि छ, र त्यो सँगसँगै हामीले सहकारी नमुनाका गाउँको कामलाई अगाडि बढाएका छौँ। यस्ता नमुना गाउँबाट गरिबहरूलाई माथि उठाउने कार्यक्रम, लक्षित वर्ग विशेष कार्यक्रम हामीले लिएका छौँ भने, अब उहाँहरू जस्तो गर्न चाहनेहरूका निम्ति सफ्ट लोन, सफ्ट लोन अगाडि भनेको सफ्ट लोनको कार्यक्रम छ र ब्याज अनुदानको पनि छ, जस्तो ब्याङ्कमा ब्याङ्कको कार्यविधि अनुसार धितो राख्न सक्ने, ब्याङ्कको सीमाभित्र बसेर काम गर्न सक्नेहरूका निम्ति 1 करोडसम्म उसले ऋण लिन सक्नेछ र हामीले त्यसको 7% ब्याज अनुदान दिनेछौँ, ब्याज दिनेछौँ, जस्तो अहिले वाणिज्य ब्याङ्कले 8.5% के अरे ब्याज, त्यो ब्याजमा उसले ऋण प्रवाह गर्छ भने हामीले 7% तिर्दियौँ भने उसले 1.5%ले के अरे ऋण पायो।
अब उहाँ चाहिँ मुगुबाट
मैले अब उहाँको विषयमा सम्बोधन गर्दैछु, त्यसो हुँदा उहाँ अब हामीले के गर्यौँ भन्नुहुन्छ भने, यता अलि ठुलो व्यवसाय गर्नेहरूका निम्ति ब्याज अनुदान, गरिबहरूका निम्ति लक्षित वर्ग विशेष कार्यक्रम जो 100% नै हामीले अनुदान दिन्छौँ, त्यो अनुदान बिचौल्याहरू आउँदैनन्, त्यही सिधै गाउँमा पुग्छ, सरकार आफै गाउँमा पुग्छ, किसान सरकारको किसान गरिब किसान के अरे सरकार किसानका साथमा भन्ने एउटा विधि हामीले एउटा नारा लिएर त्यसरी गऱ्यौँ भने, उहाँहरू जस्तो जस्तो ब्याङ्कमा पनि पहुँच नहुने, ब्याङ्कको विधिभित्र छिर्न नसक्नेहरूको निम्ति सफ्ट लोनको कुरा गरेका छौँ भने, अर्को उहाँको जस्तो मान्छेहरूलाई समेट्ने, सबैलाई समेट्ने कार्यक्रम के छ भन्नु होला नि, प्रोत्साहन अनुदान,
प्रोत्साहन
काम गरेपछि पाइने अनुदान,
काम देखिनु पर्यो,
काम देखिनु पर्यो, पाँचवटा गाई उहाँले पाँचवटा गाईमा एउटा गाई मरेछ, अहिले 4 रहेछ, एउटा गाई थप्नु परेर अनि त्यसपछि उहाँले प्रोत्साहन, पाँचवटा गाई पाल्यो भने उसले प्रोत्साहन अनुदान पाउँछ, पाँचवटा भैँसी पालेछ भने प्रोत्साहन अनुदान 50,000 पाउँछ, त्यो 50,000 कार्यक्रम पाउँछ उसले, हामीले अहिले त्योबाट सुरु गरेका छौँ, 1,00,000 उसले पाउँछ, जस्तो 10 गाई पालेको छ भने 1,00,000 रुपियाँ
त्यसको भकारो लगायत त्यसको संरचना पनि हेरिन्छ,
त्यो संरचना खास गरी हामीले सङ्ख्यालाई किटान गरेका छौँ, 5 रोपनी जमिनमा तरकारी खेती गरेको छ, फलफुल खेती गरेको छ भने त्यसले ब्याज के अरे सफ के अरे प्रोत्साहन अनुदान पाउने भयो, कामको आधारमा उसले गरेको परिणाम, उसले दिएको परिणाम होइन, उसले रोज सिर्जना गरेको रोजगारीका आधारमा पाउने, जस्तो अब यहाँ त अहिले नेपालमा समस्या व्यवसायीकरणको समस्या छ, कृषिमा व्यवसायीकरणको समस्या भनेको समस्या निकै ठुलो चुनौतीको समस्या हो, मतलब उत्पादनमा हामी आत्मनिर्भर बन्न सक्दैनौँ व्यवसाय नभइकन, त्यसैले व्यवसाय गर्नेहरूको बिचमा स्वस्थ प्रतिस्पर्धा गराएर मान्छेलाई ल है मैले 100 बाख्रा पालेँ भने मैले यति प्रोत्साहन अनुदान पाउँछु, यति भत्ता पाउँछु भन्ने भयो भने मान्छे के हुन्छ, कसेर काम गर्छ, नगर्नेहरू निरुत्साहित हुन्छ, नगर्नेहरू प्रोत्साहित हुन्छ काम गर्नका निम्ति, होइन काम चोरोहरू पछाडि हट्छन् र काम गर्नेहरू मान्छेहरू अगाडि बढ्छन्। यो कार्यक्रम भनेको निकै राम्रो कार्यक्रम छ, त्यो कार्यक्रमले उहाँलाई छुन्छ एउटा। अब अर्को कुरा मैले सफ्ट लोनबाट पनि छुन्छ मैले भनि नै सकेँ, यो दुईवटा कार्यक्रमबाट उहाँले लाभ लिन सक्नुहुन्छ। यो अहिले उहाँको सन्दर्भमा यो गर्दा ठिक हुन्छ र अरू उहाँ जस्ता कृषकहरूले, उद्यमी कृषकहरू जो हुनुहुन्छ, गाउँमा प्रचार गर्न जरुरी छ, यो रेडियो सुनेका सबै साथीहरूले बुझ्न जरुरी छ। अब छिट्टै कृषि विकास कार्यालयबाट कृषि सम्बन्धीको प्रोत्साहन अनुदानको कार्यक्रम सूचना खुल्दैछ, भेटनरीबाट के अरे पशु अस्पतालबाट पशुसँग सम्बन्धित कार्यालयबाट सूचना खुल्दैछ तुरन्तै। यहाँ कहीँ कार्यक्रम अलिकति ढिला भयो, यो इन्ट्री सिस्टमले मन्त्रालयमा थियो, जान ढिला भयो, अब तुरन्तै सूचनाहरू खुल्दैछन्। त्यो सूचना खुल्न बित्तिकै कोही पनि नछुट्नुहोला। हामीले यतिसम्म गरेका छौँ कि के अरे फर्म दर्ता नगरेका मान्छेहरूले 200 बाख्रा पालेर बसेका छन्,
हो त,
फर्म दर्ता नभएका कारणले उसले के अरे प्रोत्साहन अनुदानबाट रोकिनु पर्छ भन्ने कुरा गलत हो। त्यसलाई रोक्नु हुँदैन, त्यसलाई स्थानीय तहको सिफारिस ल्याएर फर्म दर्ता नगरेकालाई पनि हामी प्रोत्साहन अनुदान दिनुपर्छ है भनेर कार्यविधि त्यसरी बनाएका छौँ, जनपक्षीय कार्यविधि बनाएका छौँ। त्यसैले फर्म दर्ता नगरेका कारणले म पाउँदैन कि भन्ने नठान्नुहोला। तपाईँहरूले जो मैले रेडियो सुनिरहनु भएका छ, तपाईँहरूले सम्प्रेषण गरिदिनुहोस्, जो मान्छे फर्म दर्ता गर्न जान्दैन, अनुदान के हो त्यसले जान थाहा पाउँदैन, सरकार कहाँ कसरी पहुँच राख्नुपर्छ भन्ने जान्दैन, खास त्यो कृषक हो, ती कृषकहरूका निम्ति प्रोत्साहन अनुदानले प्रोत्साहित गर्छ, सम्बोधन गर्छ। त्यस्तैले त्यस्ता कार्यक्रमहरूका निम्ति तपाईँहरू सचेत हुनुहोस्, जागरूक हुनुहोस्, समयमा यहाँहरूले आफ्नो सम्पर्क गर्नुहोस् कार्यालयहरूमा र यहाँहरूले त्यो सुविधा लिनुहोस्। त्यो सुविधाको निम्ति म अनुरोध गर्न चाहन्छु।
यो चाहिँ जस्तो उहाँले एउटा जिज्ञासा अर्को पनि हुनसक्छ कि म मुगुबाट छु, प्रोत्साहन अनुदान अथवा सफ्ट लोनको प्रोसेस गर्नलाई, प्रक्रिया चलाउनलाई म चाहिँ राजधानी नै पुग्नुपर्छ कि सुर्खेतै पुग्नुपर्छ कि यही हुन्छ भन्ने खालको उहाँको प्रश्न पनि हुनसक्छ।
त्यसो हुँदा हामी मैले फेरि पनि भन्छु, सबै जिल्लाहरूमा हाम्रा कृषि विकास कार्यालय र पशु अस्पताल तथा पशु स्वास्थ्य कार्यालयहरू हामीसँग छन्, पशु सेवा कार्यालयहरू छन्। पशु सेवा कार्यालयहरूमा पशुसँग सम्बन्धित प्रोत्साहन अनुदान लिने, कृषिसँग सम्बन्धित कार्यक्रमहरूको लागि प्रोत्साहन अनुदान कृषिबाट लिने गरी यहाँहरूले त्यहीँ सूचना खुल्छ र यहाँहरूले सम्पर्क गर्ने, निवेदन दिने र आफ्नो अधिकारलाई प्रयोग गर्नुहोस्। त्यो अधिकार हो, तपाईँहरूलाई दिएको त्यो सरकारले दिएको अधिकार हो, कसैले रोक्न सक्दैन, विधिमा चल्छ, कसैको सोर्स पनि लाग्दैन र तपाईँहरूले न्याय चाहिँ ढङ्गले मैले गरेको छु भन्ने हो भने गएर दाबी गर्नुहोस्, तपाईँहरू पाउनुहुन्छ।
हजुर हुन्छ, तपाईँ पनि उहाँसँग जिज्ञासा राख्न सक्नुहुन्छ। हामीसँग हुनुहुन्छ कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीज्यू हाम्रो स्टुडियोमा हुनुहुन्छ। तपाईँले पनि जिज्ञासा राख्न चाहनुहुन्छ भने फोन गरिहाल्नुहोस् 083-524-342 यो नम्बर फेरि ख्याल गर्नुहोस्, 083-524-342। र एकजना कृषक साथीले हामीसँग हामीले पूर्ववत रूपमा जानकारी गराए अनुसार फोन मार्फत उहाँले लेखेर पठाउनु भएको छ। नमस्ते कार्यक्रम सञ्चालक तथा मन्त्रीज्यूमा, म लोकराज भण्डारी छत्रेश्वरी गाउँपालिका 6 सल्यानदेखि, म 7 वर्ष वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा बिताएँ। 2069 स्वदेशमै कृषि गर्छु भनेर 1000 ब्रोइलर जातका कुखुरा, 300 विभिन्न कार्प जात माछासँगै 5 रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको छु र हाल कुखुरा 10,000, माछा 30,000, तरकारी 5 रोपनीमै छ र मैले सरकारी अनुदान पनि पाएकै छु। 6 वर्षको अन्तरालमा करिब 20 लाख जति पाएँ, तैपनि मैले पटक पटक भन्ने गरेको छु कि अनुदान पैसा सबै किसानले सदुपयोग गर्न सकेका छैनन्। त्यसैले काम गर्न चाहने कृषकलाई ऋण दिएर पनि काम गर्न सक्छ, काम गर्ने कृषकले, दूर दराजमा रहेका कृषकले अनुदान पनि पाउन सक्दैन, ऋणको लागि बैंकले जग्गाको मूल्याङ्कन पनि गर्दैन। त्यसैले सहुलियत ब्याजमा ऋणको व्यवस्था सरकारले नै गर्नुपर्छ, अनुदान बन्द गरेर ऋणको व्यवस्था गर्नुपर्छ, मेरो अनुरोध यही छ, सुनाइदिनु होला भनेर उहाँले लेखेर पठाउनु भएको छ। यो सन्दर्भमा केही छ मन्त्रीज्यूको?
लोकराज भण्डारीज्यूलाई म चिन्दछु, उहाँलाई धन्यवाद दिन चाहन्छु। उहाँको फर्ममा पनि म पुगेका छु।
हजुर,
उहाँ निकै मेहनती मान्छे हो, एकदम जङ्गलको बीचमा एक्लै एकदम ठुलो रिस्कीका साथ उहाँले काम सुरु गर्नुभएको छ। एकदमै राम्रो युवा हुनुहुन्छ, एकदम मेहनती युवा हुनुहुन्छ। उहाँको जोस जाँगरबाट अरू सबैले सिक्न जरुरी छ। उहाँ जस्तै युवा बन्न अरू पनि प्रेरित हुन जरुरी छ. उहाँले नै मलाई म सल्यानमा जाँदा उहाँले एउटा प्रश्न गर्नुभएको थियो, मन्त्रीज्यू हामीलाई अनुदान चाहिएन, हामीलाई ठुलो ऋण, हामीले ऋण लिएर अब करोडौँको कारोबार गर्न सक्ने क्षमता हाम्रो छ, हामीले विदेश गएर यो अनुभव सिकेका छौँ, हामीलाई त 2-3 लाखको अनुदानले केही पनि हुँदैन, त्यसले झन् पीडा दिन्छ. यसले लियो भन्ने हुने तर हामीलाई केही पनि नहुने, त्यसो हुँदा हामीलाई सफ्ट लोनको व्यवस्था गरिदिनुहोस्, त्यो नै ठुलो कुरा हो. अनुदान हामीलाई चाहिएन मन्त्रीज्यू भन्दा मलाई साह्रै छुवा, त्यो कटक्क छुवा थियो कि. त्यसपछि मैले यो यो उहाँको कारणले यो सफ्ट लोनको मतलब हामी कहाँ त्यो सोच आयो, साँच्चीकै हो त्यस्तो त्यस्तै मान्छे. अनि सुरुमा लोकराज भण्डारीले भन्नुभयो, त्यसपछि अरू अरू जिल्लामा जाँदा धेरै त्यो खास गर्नेले ऋणै खोज्दा रहेछन् क्या. हेर्नुहोस् एउटा कुरा बुझ्नु होला, अनुदान खोज्ने मान्छेहरू गर्दैनन्, ऋण खोज्ने मान्छेहरूले काम गर्छन्, मलाई त्यो विश्वास छ. र धेरै मान्छेहरू ऋण खोज्ने मान्छेहरूले गर्छन्, उद्यमीहरूले ऋणै चाहँदा रहेछन्. त्यसैले सफ्ट लोनको उहाँले भनेको अहिले हामीले करोडौँ दिन नसके पनि हाम्रो आफ्नो बजेटको सीमितता कारणले 15 लाखसम्म दिने भनेर हामीले सुरुमा ड्राफ्ट त्यसरी गरेका छौँ. 15 लाखै लिए पनि धेरै गर्न सक्नेछ, 15 लाखको काम 30 लाख होइन, अब 1 करोड गर्न सक्नेछ नि त. सुरुवात 15 लाखबाट गर्छ, उसले 1 करोडको विकास गर्न सक्छ. लोकराज भाइको समस्या त 15 लाखले पुरा गर्न नसकौँला, तर लोकराजको स्पिडमा हिँड्न चाहने युवाहरूको निम्ति सम्बोधन गर्छ, उहाँले पनि त्यो सुविधालाई लिन सक्नुहुन्छ. उहाँको सुझाव सुरुदेखि जो छ मन्त्रालयलाई दिने सुझाव एकदमै राम्रो छ. म फेरि पनि उहाँको यो सुझावलाई म धन्यवाद दिन चाहन्छु र अरूले पनि लोकराज जस्तै गर्नका निम्ति म प्रेरित गर्न चाहन्छु.
083-5-24-342 फोन गरिसक्नु भएको छ, हामी उहाँसँग पनि कुरा गर्छौँ. हेलो,
हजुर, मणिचन्द्र
भान. मणिजी आराम हुनुहुन्छ? ज्यू यता राम्रै छ. अनि तपाईँ मुगुको रेडियो सौर्योदय सुन्दै हुनुहुन्छ अहिले? ए हुन्छ, जागरण एफएमको यो स्टुडियोमा मन्त्रीज्यू हुनुहुन्छ, मन्त्रीज्यूसँग कुरा गर्न सक्नुहुन्छ है?
हजुर हुन्छ. हजुर मन्त्रीज्यू नमस्कार.
नमस्ते, सन्चै हुनुहुन्छ?
हजुर सन्चै हुनुहुन्छ.
कहाँ तपाईँको घर?
म मेरो गाउँ चाहिँ मुगु जिल्लाको भामबाडा हो.
भामबाडा, त्यही भएर भाम हो.
पार्कीवाडा गाविस भामबाडा गाउँ हो, ठुलो गाउँ.
हजुर,
अहिले त्यो गाउँको सायद बस्ती तालचा एयरपोर्ट विमानस्थल नजिक हो.
ए हजुर,
म त्यहाँ बसेको अहिले लगभग 12-13 वर्ष भयो, कृषि खेती गरेर बसिराखेको.
के गर्नु भएको छ तपाईँले?
मैले पहिला तरकारी तथा फलफुल खेती गर्थेँ.
हजुर,
अहिले अब बगैँचा ठुलो भएर बोर्डहरू रुखहरू ठुलो हुर्किसकेपछि भित्र खेती गर्न मिल्दैन, अनि बगैँचा छ अनि एउटा नर्सरी फार्म छ.
ए हजुर,
तपाईँको जिज्ञासा चाहिँ के हो खासमा?
जिज्ञासा के हो भने अब म सानो बच्चेदेखि मैले कृषिमा लागेर पढ्दा पढ्दै कृषि पेसामा लागेको.
हजुर,
अनि अहिलेसम्म मैले अनुभव गरे अनुसार के कस्तो छ कि यो कृषि जस्तै जिल्ला कृषि विकास कार्यालयमा आउने कृषि अनुदान, त्यस्तै कुनै सङ्घ संस्था मार्फत आउने त्यस्तो अनुदानहरू, यस्तै व्यवसायले नपाउने अनि गरिबले नपाउने, जुन राजनीतिक दलका कार्यकर्ता नेताका आफन्तहरू अनि जुन कार्यालयका कर्मचारीहरूका आफन्तहरूले पाउने, त्यस्तै त्यस्तै देखेर अलिक गुनासो पोख्न खोजेको.
ल ल ल, धन्यवाद यहाँलाई.
एउटा सानो ग्रिन हाउसको पाल वितरण गर्दाखेरि पनि राजनीतिक दलका कार्यकर्ता नेता कर्मचारीका आफन्त अनि त्यस्तै नि जो स्थानीय पत्रकारहरू हुन्छ नि, पत्रकारहरूले पाउने नपाउने त्यस्तो गुनासो गरेको.
धेरै ठाउँमा पत्रकार साथीहरू पनि बिचौलिया भएको देखियो है?
हजुर, पत्रकार पनि त्यस्तै. अब सबै पत्रकार एउटै ठाउँमा नाम छ अहिले. हजुर मन्त्रीज्यूलाई एउटा मुख्य कुरो भन्ने.
भन्नुहोस् भन्नुहोस्.
हजुर हजुर भन्नु.
अनि यसमा के हो भनेपछि यो बिरुवा उत्पादन गर्ने जिल्लामा पहिलो पटक अहिले लगभग 7-8 वर्ष भयो. पहिला काश्मीरबाट यता उता इन्डियातिरबाट बिरुवा आउँथ्यो कृषिमा स्याउको बिरुवाहरू, त्यसपछि जुम्ला जिल्ला छिमेकी जिल्ला जुम्लातिरबाट आउँथ्यो. अनि म त्यति बेला सानो हुँदा स्कुलमा पढ्दा पढ्दै बिरुवा जिल्लामै उत्पादन गर्नुपर्छ भन्ने प्रावधान ल्याएर मैले सुरुवात गरेको. अहिले जिल्लामा धेरै बिरुवाहरू साथीहरू थुप्रै बुवा दाजुहरूले उत्पादन गर्नुहुन्छ. पहिला यो कार्यान्वयन चाहिँ मैले गरेको हो, त्यति बेला म युवा क्लबमा आबद्ध थिएँ. अनि अहिले मेरो श्रीमतीले महिलाले आफै बिरुवा उत्पादन गरेर प्रत्येक वर्ष कृषिमा अनि सङ्घ संस्थामा बुझाउँछन्, तर महिलाले यो बिरुवा उत्पादन गरेको कृषि कार्यालयले पनि बुझेको छैन. घटिघटामा लिन खोज्छ, कमिसनमा लिन खोज्छन्, अनि तर त्यो घटिघटामा लिए कमिसनमा लिए बापत उनीहरूले हामीलाई कुनै पनि सेवा सुविधा अनुदान दिएको छैन.
एक त महिला मान्छे नपढेको मान्छेले बिरुवा उत्पादन गरेको झन् उनीहरूले कमिसनमा घटी घटाउमा लिन खोज्छन्। त्यहाँनिर
तपाईँले अहिलेसम्म अनुदान पाउनु भएको छैन कतैबाट?
कतैबाट पनि अनुदान पाएको छैन। त्यति बेला कृषिकै हिसाबले रु 25,000 रुपियाँको केजीमा त्यो बिउ उत्पादन के अरे बिउ खरिद गरेर ल्याइदिएको पैसा हाम्रो गएको। अहिले त्यो आउँदो रहेछ 10-12,000 रुपियाँको केजीमा, हामीले 25,000 रुपियाँ केजी हाम्रै पैसा लिएर उनले खरिद गरेर फाइदा खाएका।
ए त्यो पनि कृषिको कृषिको सन्दर्भ निकालेर अरू बिचौले अथवा व्यापारीले गरे होला नि?
हजुर, अब उनीहरूको कोही आफन्त थियो होला त्यो बिउ उत्पादन गर्ने अथवा बेच्ने मान्छे, तर बिउ हाम्रो बिचमा लागेर ल्याइदिने कृषिकै इच्छा हो।
ए त्यसो भए तपाईँले के अनुदानको लागि अरू प्रोसेस अथवा प्रक्रिया नै अगाडि बढाउन नसक्नु भएको हो, अथवा भनौँ प्रक्रिया अगाडि बढाउँदाखेरि पनि नपाउनु भएको हो?
त्यो पनि हो एक त, अनि फेरि कृषिको सबै स्टाफहरूसँग चिनजान छ, घुलमिल म त्यसमा छु, संलग्न छु। तर त्यस्तै त्यस्तै अब म त फेरि अहिले म 33 वर्षको भएँ, बाल्यकालदेखि यस्तै पढ्दा पढ्दै काम गरेको, न म जाँड हसी चुर खाने, एक त म त जाँड हसी खाने भए भए पनि उनीहरूले सायद बिचमा बसेर दिन्थ्यो होला कुनै अनुदान, अब म जाँड हसी नखाने यस्तै मान्छे चाहिँ पछि पर्दो रहेछन् भन्ने मैले महसुस गरेँ।
तपाईँले अहिले केही प्रोसेसमा जानु भएको छ त यो वर्ष
बस्ने भए त्यहाँ सायद मैले पनि पाउँथे होला।
यो वर्ष तपाईँले केही प्रक्रिया अगाडि बढाउनु भएको छ?
मैले धेरै वर्ष गरेको हो सर, यो स्याउ राख्ने त्यो स्टोर देखि लिएर, अनि ग्रिन जब एउटा सानो त हो ग्रिन हाउस कति पर्छ र 5,000 त पर्छ, त्यो पाल समेत मैले पाइनँ। म लाइनमा बसेको छु ग्रिन हाउसको पाल उपलब्ध गराउनलाई, मैले पाएन, मभन्दा पछिका 2-4 जना पत्रकारले पाए अनि 2-4 जना नेताका मान्छेले पाए, मैले पाएन। उनीहरूले आफ्नो घरमा नचुइयोस् भनेर घरको छत ढाक्ने गरे ग्रिन हाउसको पाल भनेपछि, अनि हामीलाई कस्तो पीडा महसुस
एकदमै
व्यवसायमा संलग्न मान्छे हाम्रो कडाले प्रदेशको जुनसुकै ठाउँमा खेतीयोग्य जमिन भएको ठाउँमा कृषक बस्ने ठाउँमा एउटा यस्तै मन्त्रीज्यू लगायतको पत्रकार उस्तै उस्तै खालको टोली सबै यो स्थानीय तहका सबै व्यक्तित्वहरूको टोली गरेर यहाँ भ्रमण गर्नुपर्छ जस्तो लाग्छ। अनि भ्रमण जस्तै यतातिर भ्रमणमा पनि आफ्नै मान्छे लिन्छन्, कृषकहरूलाई कतै भ्रमण घुमाउन देखाउन सिकाउनलाई लिँदैनन्। मैले देखेको
तपाईँको नम्बर उपलब्ध गराइदिनुहोस् है त,
फोन नम्बर मन्त्रीजीलाई उपलब्ध गराउनुहोस्।
98 48 90 48 30 85 55 म त्यहाँ आउँदाखेरि तपाईँको फर्म हेर्छु। अरू कुरा यो के अरे फोन भन्दा
रेडियो सुन्दै गर्नुहोस्,
रेडियोबाट दिनेछु।
यो मेरो फर्ममा प्रायः म नआउन सक्छु, कहिले काहीँ गाउँतिर गए हुन सक्छु, श्रीमतीको नम्बर पनि राख्नु होला
नै। यो नम्बरमा फोन गरेपछि यो नम्बरबाट उपलब्ध गराइहाल्नु होला नि है? हुन्छ, नमस्कार।
मणिचन्द्र भाम हुनुहुन्थ्यो, उहाँ मुगुबाट भामबाडाबाट फोन गर्दै हुनुहुन्थ्यो र उहाँले धेरै कुरा यहाँ दर्शाउनु भयो, खास गरी अझ अनुदानको सन्दर्भमा। यो एउटा पेसा गर्ने तर दुई तीन तर चाहिँ तिर हान्नेवाला केही त्यस्ता पत्रकारलाई पनि उहाँले दिनुभएको थियो, यो सन्दर्भमा पनि केही छ भने भन्नुहोस् न।
मणिचन्द्र भाम भाइ 33 वर्षको हुनुहुँदो रहेछ, उहाँ सानैदेखि त्यसमा लाग्नु भएको छ त्यो पेसामा, अझ नर्सरी पनि उहाँले आफै बनाउनु भएको छ, त्यो नर्सरीबाट बिक्री पनि हुँदो रहेछ। उहाँलाई त्यो नर्सरी गरे बापत अनुदान होइन, प्रोत्साहन अनुदान होइन, या कि कुनै पनि अनुदान होइन, अझ घटी घटाउ गरेर कमिसनको खेलमा उहाँलाई अझ घाटो लागिरहेको छ भन्ने कुरा राख्नुभयो। निकै एउटा मर्मस्पर्शी कुरा राख्नुभएको छ। यो कार्यकर्ता नेताहरूका आफन्तहरूलाई जाने, पत्रकारलाई जाने, ग्रिन हाउसलाई दिएका प्लास्टिकहरू घर छाउने साधनको रूपमा प्रयोग गर्ने, त्यसरी दुरुपयोग गर्ने कुरा जसरी गर्नुभयो चाहिँ निकै संवेदनशील कुरा हो। यो कृषिमा भएको समस्या हो, आजसम्म कृषिमा देखेको समस्या हो, त्यसैले उहाँ जस्ता काम गर्ने मान्छेहरूलाई प्रोत्साहन दिनका निम्ति प्रोत्साहन अनुदान त्यसरी नै, अब अनुदान हुँदैन, अब अनुदान हुँदैन, अब अनुदान हुन्छ प्रोत्साहन अनुदानका निम्ति हुन्छ, गरिबका निम्ति विशेष कार्यक्रम हुन्छ, त्यो बिचौले आउँदै आउँदैन, त्यो कसैले नेताले चाहेर पनि त्यो कार्यक्रममा, जस्तो किसान गरिब किसानलाई लक्षित कार्यक्रम गऱ्यो भने कोही नेताले चाहेर हुँदैन, सिधै गाउँमा जान्छ, समुदाय लक्ष्य समुदाय कहाँ पुग्छ, बिचौलियाहरू त्यहाँ आउँदैन। त्यसो हुँदा हामी अब यो बिचौलियाहरू खेल्ने कार्यक्रमै अन्त्य गर्दैछौँ, यो वर्ष हामीले सुरु गरिसकि सकिसकेका छौँ र अर्को वर्ष केही बाँकी त्यस्ता रहेमा हामी अर्को वर्ष टोटल यो बिचौलियाहरू आउने कार्यक्रम हामी गर्दैनौँ। त्यसैले भाइ जस्ता मान्छेहरूलाई प्रोत्साहन गर्नका निम्ति प्रोत्साहन अनुदान छ। त्यसमा यहाँले यत्रो बारी बनाउनु भएको रहेछ, यत्रो नर्सरी छ, तपाईँले कृषि विकास कार्यालयबाट खोल्ने के अरे कृषि प्रोत्साहन अनुदानका निम्ति यहाँले त्यो निवेदन दिनुहोला, भएन भने भन्नुहोला, हामीलाई सिधै फोन गरेर भन्नुहोला किन हुँदैन भन्नुभयो भने हामी त्यहाँ त्यो के कारणले भएन त्यसको जवाब लिनेछौँ र गर्ने गराउनेछौँ।
यो त आचरणसँग पनि जोडियो, कतिपय उहाँले भनेअनुसार त जाँड रक्सी केही पनि खाँदैन, चुरुट पनि खाँदैन, भनेपछि उहाँहरूसँग मेरो लसपस पनि हुन सकेन भन्ने खालको कुरा पनि गर्नुभयो। यो त कृषिसँग सम्बन्धित कर्मचारीसँग पनि जोडिएको कुरा हो,
निकै पीडादायक कुरा गर्नुभएको छ। एउटा नेचर पनि समाजको नेचर त्यस्तो छ, अलिकति यो कुरा यदि भनेपछि हाम्रो समाज के छ भन्ने कुरा प्रष्टै बुझ्छौँ हामी, होइन? त्यसो हुँदाखेरि यो कुरालाई अन्त्य गर्नका निम्ति लाग्ने हो। हिजोसम्म यो हुन सकेन, अगाडि बढ्न सकेन, समस्या भयो, अब हिजोसम्म समस्या भयो भनेर समस्या समाधान गर्न सकिन्न भन्ने लाग्दैन। समस्या समाधान विधिले गर्ने हो, नीतिले गर्ने हो। त्यसो नीति र विधिले समस्या समाधान गर्ने हो भने त्यसमा उहाँहरू जस्ता मान्छेहरू सक्रियतापूर्वक लाग्नु, निराश होइन, सक्रियतापूर्वक अगाडि बढ्नु पर्यो। त्यो खालको जनताको लागि कृषि क्षेत्रमा काम गर्ने मेहनती मान्छेहरूका निम्ति कर्णाली प्रदेश सरकार तपाईँहरूको साथमा छ, उहाँहरू जस्ता मान्छेहरूको साथमा छ। नीति नै पर्यो, म त भन्छु कर्णाली प्रदेश सरकारले अरू कुनै प्रदेश सरकारले गर्न नसकेको, सङ्घीय सरकारले गर्न नसकेको कृषि नीतिमा त क्रान्ति नै ल्याएछ। यो कुराले अब प्रोत्साहन अनुदानले के गर्ने भन्नुहुन्छ भने काम गर्नेहरूलाई मात्रै प्रोत्साहन गर्छ, विधिमा गर्छ, कोही मान्छेले सोर्स लागेको आधारमा हुँदैन। त्यसो हो भने त्यसलाई कार्यान्वयन गर्नेहरूलाई बरु अलिकति सचेत बनाएर सतर्क बनाएर राम्रोसँग गरै भन्ने कुरा त उहाँहरूको पनि जिम्मेवारी हो, उहाँहरूले पनि गर्नुहुन्छ, उहाँहरूको अधिकार हो कि अधिकार, उहाँले ठिक ढङ्गले प्रयोग गर्न सक्नुपर्छ। अब प्रोत्साहन अनुदानबाट उहाँले एउटा लाभ लिन सक्नुहुन्छ भने अर्को सफ्ट लोनबाट उहाँले लाभ लिन सक्नुहुन्छ। उहाँले आफ्नो त्यो क्षेत्रलाई अझ विस्तार गर्नुपर्छ, तालचासँग जोडिएको कारणले अब त्यो पर्यटकीय क्षेत्र पनि हो, कृषिलाई पर्यटनसँग जोड्ने अझ हामी फार्म स्टे के उहाँकै फार्ममा एकदम मजाको रेस्टुरेन्ट गराएर मजाले त्यो स्याउ टिप्दै त्यहाँ पर्यटकहरू स्याउ टिपेर त्यहीँ उहाँकै फार्ममा बस्ने र उहाँले एकदम मजाले पर्यटकहरूलाई त्यहीँ बसाल्ने खालको वातावरण बनाउनु भयो भने उहाँको झन् आम्दानी वृद्धि हुन्छ। त्यो सल्लाह पनि म दिन चाहन्छु, त्यो अवसर उहाँलाई छ कि, किनभने तालचासँग जोडिएको कारणले उहाँलाई त्यो अवसर छ। यस्ता यस्ता सृजनशील कार्यहरूका निम्ति पनि म भाइलाई अनुरोध गर्न चाहन्छु र हामीले अनुदानलाई जहाँ दुरुपयोग भएको छ त्यो दुरुपयोग भएको कुरा सिधा मन्त्रालयसँग हामीसँग राख्नु होला, यस्तै कार्यक्रममा भन्नुहोस् सिधै यो ठाउँमा दुरुपयोग भएको छ मन्त्रीज्यू भन्नुभयो भने हामी त्यो मान्छे खटाउँछौँ, दुरुपयोग हुन दिँदैनौँ र दुरुपयोग गरेको खण्डमा हामी कारवाही गर्छौँ। अब कडा ढङ्गले नजाने हो भने, बिचौलियाहरूलाई नरोक्ने हो भने, गल्ती गर्ने कर्मचारीलाई कारवाही गर्ने होइन भने, कमिसन खान खोज्ने मन्त्रीहरूलाई कारवाही गर्ने होइन भने, माननीयहरूलाई या जनप्रतिनिधिहरूलाई कडाईपूर्वक कार्यान्वयन गर्ने होइन भने यो देशमा परिवर्तन आउँदैन। संघीयता यो देशमा आयो, राजनीति परिवर्तन त भयो, लडाइँ भिडाई भएर मान्छे दुनियाँ त्यसका निम्ति शहीद पनि बने, तर सपना शहीदहरूको सपना हामीले देखेको जो लक्ष्य हो नि, हामीले सोचेको जुन खालको सोचाइ हो नि, त्यो पुरा गर्न सकिँदैन। त्यसैले अब हामीले सोच बदलौँ, पुराना सोच बदलौँ, तरिका बदलौँ, काम गर्ने सबै विधिहरू चेन्ज गरौँ र हामीले नयाँ ढङ्गले जाउँ। यहाँहरूको पनि त्यत्तिकै खबरदारी गर्ने जिम्मेवारी हुन्छ, मलाई कसैले गाली गर्छ कि मलाई कसैले नराम्रो मान्छ कि भनेर गलत प्रवृत्तिका विरुद्ध लड्न छोडियो भने समाजमा कहिले पनि परिवर्तन आउँदैन। त्यसैले भ्रष्टाचार गर्ने त के अरे दिएर पनि त हो नि, नदिउँ न, कर्मचारीहरूलाई बार्गेनिङ गर्न
दिने दुवै,
त्यसो हुँदाखेरि दिने काम नगरौँ। कसैले पनि योजना हाले बापत कसैले पनि, म मुगुमा सबैले सुनिरहनु भएको छ होला, मुगु मात्रै होइन कर्णाली प्रदेशको सबै जिल्लाहरूमा कुनै पनि कर्मचारीले योजना हाले बापत उसले बार्गेनिङ गरेको छ भने हामीलाई सिधै तपाईँले अप्रत्यक्ष सिधै सम्पर्क गर्न सक्नुहुन्छ। रेडियोमा तपाईँलाई भन्नुपर्छ भन्ने छैन, सार्वजनिक हिसाबले तपाईँले भन्नुपर्छ भन्ने छैन, हामीलाई सम्पर्क गर्नुहोस्। कर्मचारीले गरेको छ भने, कुनै उपभोक्ताले गरेको छ, कुनै नेताले गरेको छ, या मन्त्रीले गरेको छ भने पनि तपाईँले सूचना गर्नुहोस् र हामी कारवाही अगाडि बढाउँछौँ।
हस्, धेरै धेरै धन्यवाद। आज कार्यक्रमभित्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 12 चाँदनी चौकका दीपक केसी, त्यसै गरी मुगुबाट चाहिँ अदान सिंह शाही, सल्यानको छत्रेश्वरीबाट लोकराज भण्डारी र मुगुको मणिचन्द्र भामज्यूका उहाँहरूका जिज्ञासा पनि सम्बोधन भयो भन्ने हामीले अपेक्षा गरेका छौँ र आगामी श्रृङ्खलामा पनि यसै गरी हामीले जिज्ञासाहरूलाई सुन्ने अनि जिज्ञासा सुनाइसकेपछि जिज्ञासा मेटाउने प्रयास गर्नेछौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव वा प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसका लागि चिठी पत्र लेख्न चाहनुहुन्छ भने ठेगाना हो कार्यक्रम कृषकसँग कृषि मन्त्री, जागरण एफएमको कार्यालय, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 12, समाज जागरण केन्द्र परिसर, सुर्खेत। प्रतिक्रियाका लागि चाहिँ अघि प्रयोग भएको भन्दा फरक फोन नम्बर छ, त्यो नम्बर हो 183-52-41-542-142। साथै तपाईँ आफूले सुन्दै गरेको रेडियो स्टेशनमा समेत प्रतिक्रिया दिन सक्नुहुन्छ, कृपया कार्यक्रममा प्रतिक्रिया दिनुहोला। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। हामी अन्तिम चरणमा आएकोले कुरा गर्दैछौँ र तपाईँ र हामी बीचको सम्बन्धलाई प्राविधिक रूपमा जोड्नुहुने 10 जिल्लाका सबै सामुदायिक रेडियोका प्राविधिक साथीहरूलाई पनि धन्यवाद। अझ धेरै धन्यवाद कर्णाली प्रदेश सरकारका प्रवक्ता, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय विमला केसीज्यूलाई। र आजको कार्यक्रम यति नै, अर्को महिनाको अन्तिम दिन फेरि भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टिमका सम्पूर्ण साथीहरूको साथमा दिपेन्द्र ओली बिदा हुन्छु। नमस्कार।